ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. कल हमने अल्लाह ताला का एक बहुत प्यारा नाम अल-जब्बार सीखा है, और यकीनन उसको समझने के बाद आपको अल-जब्बार पे बहुत प्यार आया होगा, और क्यों ना आए, उस जैसा कोई और है ही नहीं। कहीं ढूंढ के लाएं कोई भी नहीं मिलेगा, वो ऐसी मोहब्बत करने वाला है, वो जो ख़ुद कहता है कि मैं हूँ ना तुम्हारे लिए, फिर उसको छोड़ के कोई किसी और दर पे जाए, किसी और जगह तलाश करे अपने लिए मरहम, कोई और समझे कि कोई और ही मेरे दुखों का मदावा कर सकता है, तो ये दुरुस्त नहीं है। वो देखें इतना ख्याल करता है कि एक तरफ दुखी दिल के लिए वो ये पैगाम देता है कि मैं तुम्हारे लिए हूँ, दूसरी तरफ अगर एक इंसान पछता के वापस आ रहा है तो इस दुखी दिल वाले से कहता है कि तुम जाने दो, उसको छोड़ दो, माफ़ कर दो, देखो मैं तुम्हें माफ़ कर दूँगा। इंशाल्लाह ताला इस रमज़ान को हम डिफरेंट रमज़ान बनाएंगे, अपने रब के नाम सीख के, इनको समझ के, और अपने रब से ताल्लुक़ इनके ज़रिए मज़बूत बना के। आज जो नाम हम देखने जा रहे हैं वो है अल-मुतकब्बिर और अल-कबीर। चूँकि दोनों का रूट एक ही है, अल-मुतकब्बिर यानी बड़ाई का मालिक, अल-कबीर भी बहुत बड़ा, तो किबर ही दोनों का रूट बनता है। इमाम कुर्तुबी फरमाते हैं अल-मुतकब्बिर वो है जो बड़ी अजमत वाला, बड़ाई वाला, और कोई उसकी अजमत और बड़ाई में उसके बराबर नहीं है, उसका हमसर नहीं है, यानी जैसा वो है बड़ा वैसा कोई और है नहीं। तो ये उसकी यानी बहुत ज़्यादा बड़ाई को शो करता है ये नाम, जो बड़ा हो के रहने वाला। दूसरा इसका मफहूम ये है कि जो बड़ी आला शान वाला है और बाकी हर चीज़ उससे कमतर है, ठीक है, तो बड़ाई हकीकत में सिर्फ अल्लाह के लिए है, कायनात की हर चीज़ उसके मुकाबले में हकीर है, जलील है, नीची है, और ये सिफत ऐसी है जो सिर्फ अल्लाह ताला को ही सूट करती है। ये सिफत वो किसी इंसान में देखना नहीं चाहता कि कोई इंसान अपने आप को इतनी बड़ी शान वाला समझे कि बाकी हर चीज़ उसको अपने से कमतर नज़र आए, क्योंकि होती तो है नहीं उससे कमतर, लेकिन उसको नज़र आती है ऐसे। अल्लाह ताला तो वो ज़ात है ना, बाकी हर चीज़ वाकई उससे कमतर है, इन इंसान के ये लायक नहीं कि वो ये समझे, ये उसकी सिर्फ समझ है, उसकी अकल का खलल है कि वो ये समझे कि मेरे से कमतर हैं चीज़ें। तो अल-कबीर के अंदर ये बुलंद शान वाला होना और बाकी हर चीज़ उससे कमतर होना ये माने हैं, और अल-मुतकब्बिर बड़ाई वाला, अजमत वाला, और उस अजमत में कोई इसके हमसर नहीं है। तो जब इसका ख़ुलासा देखते हैं अल-मुतकब्बिर और अल-कबीर का, तो क्या सामने आता है? अल-मुतकब्बिर वो है जो हर जुल्म से, हर शर से और हर बुराई से बरतर है, अबव है। अल-मुतकब्बिर वो है जो मखलूक की सिफात से ऊंचा है, मखलूक वाली सिफात उसमें नहीं है, उनसे बुलंद है, जिसकी मानिंद कोई भी नहीं है। अल-मुतकब्बिर वो है जो बड़ाई और अजमत वाला है, हर चीज़ उसकी जलालत के सामने छोटी और हकीर है। अल-मुतकब्बिर वो है जो आसमानों और ज़मीन की बादशाहत और बड़ाई के लायक है, उसी के लिए है। ये अल-मुतकब्बिर नाम अल्लाह ताला का एक दफ़ा आया कुरान करीम में, अल अज़ीज़ अल जब्बार अल मुतकब्बिर, सूरह हशर के आखिर में। और अल्लाह ताला का जो दूसरा नाम अल-कबीर है, ये कुरान करीम में 6 जगहों पे आया। तो बड़ाई जो है वो सिर्फ अल्लाह के साथ मखसूस है, स्पेसिफिक उसके लिए। वो चूंकि किसी चीज़ का मोहताज नहीं, और मोहताजी जो है उसके साथ कोई इंसान बड़ा नहीं हो सकता, तो इंसानों के साथ चूंकि मोहताजी लगी हुई, वो बड़े नहीं हो सकते। वो बड़े अपने आप को समझें वो एक अलग बात है, लेकिन बड़ाई उनके लायक ही नहीं है। तो अल्लाह के सिवा किसी और में भी ये सिफत होना ऐब है, गुनाह है, इतना बड़ा गुनाह है कि हदीस में आता है जिसके दिल में राई के दाने के बराबर भी, यानी एक बिल्कुल छोटे से पार्टिकल के बराबर भी तकब्बुर होगा, वो जन्नत में दाखिल नहीं हो सकता। क्योंकि तकब्बुर तुम्हारे लिए कैसे हो सकता है? जमीन और आसमान की किबरियाई तो अल्लाह के लिए, जिसकी तस्बीह दरिया समंदर पहाड़ जमीन आसमान हर चीज हर वक्त कर रही है, उसकी किबरियाई हमारे तस्वुर से भी ज्यादा है। अल्लाह ताला ने फरमाया सूरह जासिया में, अलहुल किबरिया उफिस्समा वाति वल अर्द, तमाम तर बड़ाई जो है उसी को हासिल है, आसमानों में भी जमीन में भी, सिर्फ उसके लिए। उसमें उसका कोई हिस्सेदार नहीं है, कोई उसका शरीक नहीं है। तो जो इंसान किबरियाई का दावा करता है वो उसका गरूर है। ये फिरौनी सिफत है, फिरौन के अंदर थी ये। अल्लाह ताला इतना यानी बड़ाई के लायक है, उसकी बड़ाई का अंदाज़ा हमारे, हम तुम्हारी तो अकलें बहुत छोटी हैं, हम समझ भी नहीं सकते। लेकिन चलो थोड़ी बहुत एग्जांपल से जो हम थोड़ा बहुत कुछ इसका एक अंदाज़ा कर सकते हैं, समझ पूरी नहीं हम कर सकते क्योंकि हमारी अकल ही इतनी बड़ी नहीं है, अकल इतनी छोटी है कि उसमें कैसे अल्लाह ताला की किबरियाई ये भी नहीं समा सकती। आप इससे अंदाज़ा करें कि ये जो कायनात है ना, पूरी यूनिवर्सेस जो हैं, ये एक बहुत छोटी सी मखलूक है उसके सामने, बहुत छोटी। यानी मैंने आपको उस दिन बताया था कि अल्लाह ताला की कुर्सी के मुकाबले में ये पूरी कायनात, पूरी कायनात आसमानों ज़मीन सारे मिला लें, पूरी कायनात को फ्लैट कर लेना, तो वो एक छल्ले के बराबर है जो डेजर्ट में पड़ा, सबको फ्लैट करके बराबर करके खड़ा कर दें। और कुर्सी इतनी छोटी है अर्श के मुकाबले में कि वो भी एक छल्ले के बराबर है जो डेजर्ट में पड़ा। ये अंदाज़ा कीजिए कि फिर यानी ये आसमानों ज़मीन क्या होंगे उसके सामने। और हमारे हालात ये हैं कि आज तक इंसान ये आसमानों ज़मीन, ये जो कायनात है, इसकी बाउंड्रीज़ को नहीं जान सका, ये ख़त्म कहाँ होती है। हमारे लिए तो यही बहुत बड़ी चीज़ है। ये जो बात की जाती है गैलेक्सीज़ की, इतनी सारी गैलेक्सीज़ हैं, इंसान साइंसदान आज तक इतनी तरक्की करने के बावजूद इनका एंड नहीं जान सके कि कहाँ पे ये यूनिवर्स ख़त्म हो रहा है, कितनी और दुनियाएं हैं, कौन कौन बसता है। और इल्म ही नहीं ले सका अभी उसकी हदूद का, तो जो कुछ उसमें है उसका इल्म लेना तो बात की बात है। कायनात में फैले हुए सितारे सैयारे इतनी इतनी दूर हैं कि हम इंसानों के जो स्केल्स हैं ना नापने के, वो बेबस हैं उसको नापने के, कासिर हैं। 1 किलोमीटर, मीटर, मील, ये कुछ नहीं चलते वहाँ पे। इसीलिए लाइट ईयर का तसव्वुर दिया गया, एक लाइट ईयर का मेजरमेंट एक रखी गई इनको नापने के लिए कि कितना फासला है इनके दरमियान। आप 5 8 8 के आगे 10 0 लगा देना, इतने मील हैं। अब बोलने का भी नहीं समझ आती कि किस तरह इसको बोला जाए। 10 0 लगाएंगे तो इतने मील बनते हैं 1 लाइट ईयर में। 1 लाइट ईयर कितना दूर का फासला है, और आज पता चल रहा है कि कितने ही सितारे सैयारे हमसे लाखों लाइट ईयर दूर हैं, नूरी साल। ये कायनात इतनी बड़ी है, हमारी अकल दंग रह जाती है। और हमारी ज़मीन इस वसी कायनात में एक उड़ते हुए डस्ट पार्टिकल से ज़्यादा हैसियत नहीं रखती। आप अगर अपनी खिड़की में जो धूप आ रही है उसमें देखें तो वो छोटे छोटे पार्टिकल्स नज़र आते हैं ना, ज़र्रात, जैसे मिट्टी के होते हैं, डस्ट के होते हैं। ये ज़मीन इस तरह है इस पूरी कायनात के अंदर। फिर इतने से ज़र्रे में रहने वाला ज़र्रा इंसान, वो कितना छोटा है, क्या बड़ाई इसको जेब देती है। पूरी कायनात का पैदा करने वाला कहाँ, और कहाँ ये इतना, यानी एक चूंटी भी बड़ी चीज है। इसकी तो जो जमीन है वो ही एक जर्रे के बराबर है, तो वो बताएं कि वो जो इंसान है उसका क्या मुकाबला। इसके बावजूद इंसान उस रब की बड़ाई को तस्लीम नहीं करता और खुद बड़ा बन के बैठना चाहता है। अल्लाह ताला कुरान करीम में बार बार फरमाते हैं, वलिल्लाहि मा फिस समावाति व मा फिल अर्ध वलिल्लाहिल मशरिकु वल मगरिब अ अंतुम अशद्दु खल्कन अम सम। तुम्हें बनाना ज़्यादा मुश्किल है कि आसमान को? तुम्हें अपनी बनावट के ऊपर इतना वो है। बैतुल मामूर देखें, अल्लाह ताला का जो ऊपर घर है, वहाँ का चक्कर कितने फरिश्ते लगाते हैं। अंदाज़ा इससे कीजिए कि आप सल्लल्लाहु अलैहि वसल्लम जब मेराज पे गए थे तो हैरान हो गए थे कि इतने फरिश्ते चक्कर लगा रहे हैं। जिब्राईल अलैहिस्सलाम से पूछा उनके बारे में, तो जानते हैं क्या फरमाया जिब्राईल अलैहिस्सलाम ने? ये आज तक मैंने इनकी ना शुरुआत देखी ना इनका एंड देखा, इसी तरह चक्कर लगता जा रहा है। और जो एक दफ़ा उसका चक्कर लगा ले उसकी दोबारा बारी नहीं आती, और वहाँ का कभी चक्कर ख़त्म ही नहीं होते, वहाँ का तवाफ़ भी कभी बंद नहीं होता। अल्लाह ताला फरमाते वलहु अस्लम मन फिस समावाति वल अर्द, उसके लिए तो झुक गया, सबमिट कर दिया हर एक ने जो आसमानों और ज़मीन में, हर एक उसकी तस्बीह कर रहा है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब अल्लाह ताला आसमान में किसी चीज़ का फैसला फरमाता है तो फरिश्तों के दिलों पे वो खौफ और वो रोब तारी हो जाता है। फरिश्ते उसके कॉल की फरमा बरदारी में बड़े खुशू से अपने बाजू मारते हैं, जो उनके पार होते हैं वो मारते हैं, और ऐसी आवाज़ आती है जैसे कि चट्टान पे जंजीर मारी जाती है। फिर जब उनके दिलों से खौफ दूर होता है तो एक दूसरे से कहते हैं तुम्हारे परवरदिगार ने क्या फरमाया। इस पर बुलंद मर्तबा फरिश्ते जवाब देते हैं कि उसने जो फरमाया हक फरमाया, वो बुलंद और बरतर है, वो बुलंद है यानी किबरियाई वाला है। तो जिस रब के जो इतने बड़े बड़े फरिश्ते हैं उनकी ये हालत है उसके सामने, सोचें उसकी बड़ाई का हाल। और हम चूंकि उसको जानते नहीं तो इसलिए ना तो दिल के अंदर कोई ऐसी बात है उसकी बड़ाई के लिए कि हमारा दिल एकदम उसकी बड़ाई से भर जाए। हम जब नमाज पढ़ने लगते हैं तो हम कितनी दफ़ा नमाज में कहते हैं अल्लाह अकबर अल्लाह अकबर, शुरू भी होती है अल्लाह अकबर से, पहले तो आप अजान में सुन लेना अल्लाह अकबर कितनी दफ़ा, फिर इकामा में देखें अल्लाह अकबर है, फिर उसके बाद हम नमाज शुरू करते हैं। हर एक पोजीशन से दूसरी पोजीशन में जाने के दरमियान हम क्या कहते हैं? अल्लाह अकबर। फिर नमाज ख़त्म होती है फिर तस्बीहात करते हैं, उसमें भी अल्लाह अकबर, बल्कि सलाम फेरते ही अल्लाह अकबर कहते हैं। इतनी दफ़ा अल्लाह की बड़ाई के कलिमात ज़ुबान से निकालते हैं, इसके बावजूद उसकी बड़ाई जैसी है वैसी हमारे दिलों में नहीं। चलो हमें समझ नहीं आ सकती उसकी बड़ाई, मगर जैसी होनी चाहिए वैसी नहीं है। देखो सारी कायनात जिसके आगे झुकी हुई है, जिसकी बड़ाई को तस्लीम करती है, उसका तो सूरज, ये हमारे लिए सूरज कितनी बड़ी चीज़ है, कितनी बड़ी चीज़ है ना। आप अंदाज़ा कर सकते हैं कि सूरज अपनी गैलेक्सी का एक चक्कर 200 मिलियन ईयर्स में कंप्लीट करता है, 200 मिलियन ईयर में। आप सोचें कि ये गैलेक्सी कितनी बड़ी होगी जिसमें हम रह रहे हैं, और ये अल्लाह के सामने क्या हैं चीज़ें, इतनी नन्ही, उसकी कुर्सी के आगे ये इतनी नन्ही है, अल्लाह के आगे तो क्या इनकी हैसियत होगी। आसमान चिरचिरा रहा है कि यहाँ पे इतने फरिश्ते हैं, कोई रकू में, कोई सजदे में है, कोई तशहुद में बैठा हुआ है, कि ये किस किस तरह अल्लाह की तस्बीह बयान कर रहे हैं। तो उस वो ज़ात बहुत बड़ी है। अल्लाह ताला ने सूरह मुद्दसिर में फरमाया وَرَبَّكَ فَكَبِّرْ، اپنے رب کی بڑائیاں بیان کرو، یہ قرآن کا حکم ہے۔ ہم بڑائی بیان کر بھی لیں، تسبیح اللہ اکبر بھی کر بھی لیں، تمہارا دل، ہماری روح، ہمیں جیسے جھکنا چاہیے اس اکبر کے سامنے، اس متکبر کے سامنے، ویسے نہیں کرتے۔ اس کی عظمت اور کبریائی جیسے ہمارے دل میں ہونی چاہیے ویسے ہو نہیں پاتی، اس لیے کہ شاید شعور ہی نہیں ہے، بس ایک روٹین کی طرح ان کو بس کر لیتے ہیں۔ لیکن واقعی ہماری زندگیوں میں اللہ ہی اکبر ہے، یا پیسہ اکبر ہے، چیزیں اکبر ہیں، عہدے اکبر ہیں، اور سب سے تو بڑھ کے یہ کہ ہم خود اکبر بن کے بیٹھے ہوئے ہیں کہ مجھ سے زیادہ بڑا کون ہے، میں کوئی بات کروں گی، میری مرضی یہ ہے، اللہ کا حکم جو مرضی ہوتا رہے، اکبر تو میں ہوں کیونکہ میں سب جانتی ہوں زیادہ، مجھے زیادہ پتہ ہے کہ کیا اس وقت ہونا چاہیے، اس وقت کے حالات میں کس طرح یہ بات ہونی چاہیے، مجھے زیادہ پتہ ہے۔ پھر دیکھیں انسان اللہ کے حکموں کو چیلنج کرنے لگتا ہے، ان کے مقابلے میں کھڑا ہو جاتا ہے، کیونکہ اس کے اندر تکبر ہے۔ ہم سمجھ بھی نہیں پاتے بعض دفعہ کہ ہمارے اندر تکبر ہوتا ہے، اور جو چیز اللہ تعالیٰ کو سب سے ناپسند ہے، اللہ تعالیٰ نے اس کو تکبر کو فرمایا کہ یہ میری چادر ہے، یہ میری چادر ہے، جو اس کو میرے سے چھینے گا میں اس کو جہنم میں داخل کروں گا۔ اب اس کا مطلب یہ نہیں کہ اللہ تعالیٰ کوئی چادر وہ اس نے کوئی لی ہوئی ہے، نعوذ باللہ، یا کچھ ایسی بات نہیں ہے، بلکہ اس کا مطلب یہ ہے کہ جیسے چادر آپ کے ساتھ لگی ہوتی ہے نا، چادر آپ اوپر لیتے ہیں تو آپ کے ساتھ لگی ہوتی ہے، ٹھیک ہے، اسی طرح کبریائی اللہ کے لیے اس سے اتنی قریب ہے، اور اگر آپ کی چادر کوئی کھینچے آپ کے سر سے تو آپ کو کیسا لگتا ہے، کتنا غصہ آئے گا نا، اسی طرح یہ اللہ کے اتنے قریب ہے، جو اس کو اللہ سے لینا چاہیے، یعنی اللہ کے مقابلے میں خود بڑا بن کے بیٹھ گیا، مقابلے میں نہ بھی کہے وہ اپنے آپ کو، بس وہ اپنے آپ کو اتنا بڑا سمجھ لے، پیسے کو سب سے بڑا سمجھ لے، اکبر سمجھ لے، کہ اللہ کا حکم ایک طرف ہے، میں بس پیسے کو یہ سمجھتا ہوں، جو یہاں اور دنیا کے بادشاہوں سے اتنا مرعوب ہو کہ ان کو یہ خدا بنا کے بٹھا لیا، یا عہدوں اور منصبوں کو اتنا بڑا سمجھتا کہ انہی کو سب سے اکبر سمجھنے لگا، تو یہ تو تکبر ہے نا، یہی تو یہ ہے کہ اس نے اللہ کو اکبر نہیں مانا، اللہ تعالیٰ کو جو اس کا ڈیو حق تھا وہ حق نہیں دیا۔ تو جب تک اللہ اکبر کہتے ہوئے دل میں اس کے معنی کا دھیان نہ ہو، بار بار جب تک بول کے اللہ تعالیٰ کی ذات کی بڑائی دل میں نہ آئے، اس وقت تک اللہ اکبر صرف زبان کا ہے، اس سے آگے کیا ہے، کچھ بھی نہیں۔ اب کیا آپ دیکھیں، ہم بعض دفعہ ہمارے اندر ایسا تکبر ہوتا ہے کہ ہمیں خود بھی نہیں پتہ چلتا، کوئی منہ سے تھوڑی بول کے کہتا ہے کہ میں جی بڑا متکبر ہوں، ایسے ایسے کوئی بھی نہیں کہے گا، لیکن بعض دفعہ ہم اگر سوچیں تو کبھی علم کا تکبر آ جاتا ہے کہ میرے پاس علم ہی بہت زیادہ ہے، میرے جیسا علم ہی کسی کے پاس نہیں۔ اب اگر علم کا انسان کے اندر تکبر آئے تو فوراً وہ سوچے کہ یہ علم ایک تو میرا ذاتی نہیں ہے، اللہ نے مجھے دیا ہوا ہے، دوسرے یہ کہ یہ علم کے اوپر میں کیا تکبر کر رہی ہوں، اس علم کا تو اتنا بڑا حساب کتاب مجھے دینا پڑے گا، جاہل کا تو اتنا بڑا حساب نہیں ہے، علم والے کا تو بڑا حساب ہے کہ تو نے اس کے اوپر عمل کیا کیا، اس کے بغیر تو تمہارے قدم حشر کے میدان سے ہل نہیں سکتے جب تک اس بات کا جواب نہ دو، یہ جو علم تمہارے پاس تھا اس پہ کیا عمل کر کے دکھایا۔ اگر خوبصورتی حسن کی وجہ سے تکبر ہے تو انسان کو یہ دیکھنا چاہیے کہ اب اللہ کے ہاں میری عزت، میرا اکرام، یہ میری شکل و صورت سے نہیں ہے، میرے باطن سے ہے، میرا اندر کتنا خوبصورت ہے۔ دوسرے یہ کہ یہ حسن ماند پڑ جانے والا ہے، جوانی بڑھاپے میں بدل جانے والی ہے، یہ حسن جو ہے وہ بدصورتی میں بدل جانے والا ہے، جب انسان بوڑھا ہو جاتا ہے تو اس کا کیا حسن رہتا ہے، کچھ بھی نہیں۔ جسمانی طاقت پہ اگر تکبر ہے تو سوچنا چاہیے، اگر اللہ تعالیٰ ایک رگ میں بھی درد ڈال دے، میرے ایک دانت میں بھی درد ڈال دے، तो फिर मेरा हाल देखो कि क्या होता है। एक दिन बुखार चढ़ जाए तो इंसान की हालत क्या होती है। तो मैं किस बात पे नाज करती हूँ, किस बात पे तकब्बुर। अगर दौलत की वजह से तकब्बुर है तो सोचना चाहिए कि ये दौलत अल्लाह की अमानत है, इसका भी हिसाब किताब है, और ये दौलत अल्लाह चाहे तो एक पल में छीन के ले जाए और मुझे ऐसे ही छोड़ दे। अगर अपने ख़ानदान पे, अपने नसब पे तकब्बुर है तो सोचना चाहिए कि मेरे जो आबाओ अजदाद हैं उनकी असलियत क्या थी। जो मेरी असलियत है ना वही उनकी थी। क्या है मेरी असलियत? मेरी असलियत ये है कि एक गंदे पानी की बूंद से पैदा हुआ हुआ इंसान, मट्टी से बना हुआ इंसान, और ये देखें फिर उसके बाद जो जमा हुआ खून, फिर गोश्त का लोथड़ा, किसी यानी काबिल जिक्र चीज़ नहीं थी कोई भी, किसी नाम के काबिल नहीं था, बिल्कुल बेजान। उसके बाद अल्लाह ने ही अंदर जान डाली, ना सुनता था ये लोथड़ा, ना देखता था, ना महसूस करता था, ना हरकत कर सकता था। किस बात पे तकब्बुर है फिर? अल्लाह ताला फरमाते हैं मिन अय्यी शैइन खलक़हू, मिन नुतफ़तिन खलक़हू फ़क़द्दरा। सोचो तो सही, किस चीज से तुम पैदा किए गए? नुतफे से। सुम्मा सबीला यसरा, फिर देखो तुम्हारा दुनिया में आने का रास्ता अल्लाह ने क्या रखा और किस तरह से उसको आसान किया। फ़जअलनाहू समीअन बसीरा, हमने तुम्हें सुनने वाला और देखने वाला बनाया। जिसकी इब्तदा ये हो वो किस बात पे तकब्बुर करता है? अगर इंसान अपनी हकीकत जान ले ना तो कभी उसके अंदर तकब्बुर ना आए। आप देख लें अल्लाह के एक नबी मूसा अलैहिस्सलाम से जब किसी ने ये पूछा था कि इस वक्त जमीन के ऊपर सबसे इल्म वाला कौन है, मूसा अलैहिस्सलाम ने तकब्बुर की वजह से नहीं बोला बल्कि वैसे ही फरमाया कि देखो उस वक़्त ज़मीन के ऊपर मूसा और हारून अलैहिस्सलाम दो पैगंबर थे, उनमें भी मूसा अलैहिस्सलाम की ज़ाहिर है नबूवत हारून अलैहिस्सलाम से दर्जे में ज़्यादा थी, तो उन्होंने फरमा दिया कि मैं हूँ सबसे इल्म वाला। अल्लाह ताला को ये बात पसंद नहीं आई। अल्लाह ताला ने मूसा अलैहिस्सलाम को शागिर्द बनाया खिज़र अलैहिस्सलाम का, कि देखें आप कहते ना मैं इल्म वाला, आपसे ज़्यादा बढ़ के एक इल्म वाला। कोई इल्म वाला ये ना सोचे कि मैं बड़ा इल्म वाला हूँ। हर इल्म वाले के ऊपर एक इल्म वाला है, और जो जिसके पास जो किसी एक चीज़ का इल्म हो भी तो एक फील्ड का होता है, वो भी पूरा नहीं होता। मसलन कोई डॉक्टर है, कोई आँख का डॉक्टर है, तो आँख का भी पूरा इल्म उसके पास नहीं है। पेट का डॉक्टर है, पेट का भी पूरा इल्म नहीं है, और जो पेट का है फिर उसके बाद बाकी अज़ा का उसके पास कोई इल्म ही नहीं, और फिर बाकी चीज़ों का मेडिसन के अलावा तो बिल्कुल ही नहीं कोई इल्म। उसके घर में नलका ख़राब हो जाए उसको नहीं पता कैसे फिक्स करना, उसको कोई और काम पड़ जाए कोई और चीज़ का, गाड़ी वगैरह का उसको कोई पता नहीं है, उसके घर के और जो कामों का उसको नहीं मालूम, उसको खाना नहीं पकाना आता, उसको नहीं पता कि ये हुनर सिलाई कढ़ाई का क्या है। एक इंसान एक ही चीज़ में भी पूरी तरह मुकम्मल नहीं है, फिर नाज किस बात का? और सबसे बुरा तकब्बुर नेकी का तकब्बुर है कि इंसान ये समझ ले लगे मैं तो बहुत नेक हूँ और दूसरे मेरे से हकीर हैं। जब इंसान दूसरों की बुराइयाँ चुनने लगता है ना, समझ ले अंदर कहीं तकब्बुर आ गया कि मैं तो बिल्कुल पाक हूँ, अरे देखो ये कितने बुरे काम करते हैं, ये भी बुरा, देखो इसने भी ये ऐसे कर रहा है, वो भी ऐसा कर रहा है। तो ये समझ ले कि अंदर तकब्बुर का बीज कहीं है। हम मुंह से चाहे इकरार ना करें और याद रखें क़यामत के दिन अल्लाह ताला इस तकब्बुर को निकाल के सबके आगे रख देगा। सबसे पहला तकब्बुर किसने किया था? जिसको अल्लाह ताला ने जलील करके रख दिया और उसको एक मिसाल बना दिया इंसानों के लिए कि याद रखना तुम तकब्बुर ना करना, और वो था इबलीस। जब तक वो फरिश्तों के साथ बैठा रहा बड़ा नेक रहा। असल में जब हम अकेले होते ना तो हमें इतना नहीं पता चलता, जब हमारा इंटरेक्शन लोगों के साथ होता है तब पता चलता है हमारे अंदर तकब्बुर कितना। वो उसको भी जब इंटरेक्शन हुआ, जब तक वो अकेला बैठा हुआ था अपनी इबादत कर रहा था ठीक था, जब इंटरेक्शन हुआ उस वक्त पता चल गया इसके दिल में क्या है। दिल में तकब्बुर था उसके, उस वक्त ज़ाहिर हो गया बस। یہ نہیں اس وقت پیدا ہوا تھا، وہ پہلے سے اندر تھا، اللہ تعالیٰ چھپے ہوئے بھیدوں کو باہر نکالنے والا ہے، وہ سینوں کے اندر کی چیزوں کو نکال کے لے آئے گا اس دن۔ تو اللہ تعالیٰ نے اس کا تکبر ظاہر فرما دیا اور ایک مثال بنا دیا اس کو کہ جو تکبر کرے گا اللہ کے آگے وہ اس طرح سے ذلیل و خوار ہوگا۔ اور اس نے بھی کیا تکبر کیا تھا، انا خیر من، میں اس سے بہتر ہوں۔ اور آپ دیکھیں کہ پھر اس کے بعد جب ہمارے پاس نعمتیں آتی ہیں، بجائے نعمتوں کے ملنے کے بعد انسان جھک جائے اور وہ تکبر کرنے لگتا ہے، یہ مجھے، مثال کے طور پہ کسی کے پاس کوئی بڑی گاڑی ہے، کوئی بڑی حسین گاڑی ہے، وہ اس میں بیٹھتا ہے، اس کا دماغ آسمان پہ ہوتا ہے، اب وہ گاڑی سے اتر کے جب کہیں جاتا ہے، کہیں اس کو لائن میں لگنا پڑتا ہے، کہیں اس کو دھکا پڑ جاتا ہے، وہ کہتا ہے لو ان کو کیا پتا کہ میں کتنی بڑی چیز ہوں، کس طرح میں ان کو بتا دوں کہ میرے پاس کیا گاڑی ہے، میرے پاس کتنا مال ہے۔ اب وہ طریقے اپنانے لگتا ہے، باتوں باتوں میں کیسے ان کو باور کراؤں، کیسے ان کو بتا دوں کہ میں کون سی گاڑی چلا کے آیا ہوں۔ نعمتوں کا استعمال کرنا برا نہیں ہے، مگر جب نعمت مل کے دوسرے حقیر نظر آنے لگے اور نعمت کی بڑائی کا احساس انسان کے دماغ کے اندر آ جائے تو سمجھ لیں کہ بس تکبر اسی کا نام ہے۔ ورنہ آپ اچھا پہن بھی سکتے ہیں، آپ اچھا کھا بھی سکتے ہیں، لیکن جس دن اچھا پہن کے یہ لگے کہ میں سب سے بڑھ کے ہوں اور باقی کیا چیز ہے، اور آج یہ دیکھیں کہ میرے پاس کس برانڈ نیم کے کپڑے ہیں، کیا میں پہنتی ہوں، تو سمجھ لیں بس تکبر آ گیا۔ جس دن یہ ہونے لگے کہ میرے پاس کتنا بڑا گھر ہے، میں یہاں پہ آئی ہوں، یہ لوگ تو مجھے پوچھ ہی نہیں رہے، یا میرے پاس اتنا بڑا عہدہ ہے، مجھے میرے جاب پہ کتنی سلامے کرتے ہیں لوگ، اور ان لوگوں کو پتہ ہی نہیں میرے عہدے کا، میں اس مجلس میں آئی ہوں، نہ کسی نے اٹھ کے مجھے سلام کیا، نہ مجھے کوئی ویسی قدر دی، اب میں کیسے ان کو بتا دوں کہ میرے پاس کتنا بڑا ہوتا ہے، میں کتنی بڑی عالمہ ہوں، یہ تو سارے مجھے پوچھ ہی نہیں رہے، ان کو پتہ ہی نہیں نا اصل میں، تو میں ذرا اب ان کو بتاتی ہوں کہ میں کتنی بڑی چیز ہوں۔ اب اس کو یہ بے عزتی محسوس ہونے لگتی ہے کہ لوگ اس کو اہمیت نہیں دے رہے، لوگ کیوں نہیں یہ سمجھ رہے اس کی بڑائی کو، لوگ جانتے نہیں ہیں میری بڑائی، تو میں اب اپنی بڑائی دکھاؤں وہ ان چیزوں کے ذریعے، ان ٹھیکریوں کے ذریعے۔ حالانکہ کیا انجام ہے اس انسان کا کہ جن چیزوں کے اوپر بھی وہ تکبر کرتا ہے ان میں سے کوئی ایک چیز بھی اس کے ساتھ نہیں جانے والی، کوئی ایک چیز بھی۔ ایک دن وہ آئے گا کہ خالی ہاتھ اس کو جانا ہے، اب تمہاری بڑائی کہاں گئی، ان چیزوں کے اوپر تم بیس کر کے اپنی بڑائی سمجھتے تھے نا، اب کہاں ہیں تمہاری بڑائی کی چیزیں۔ جیسے انسان دنیا میں آتا ہے خالی ہاتھ، اسی طرح خالی ہاتھ یہاں سے چلا جاتا ہے۔ جن چیزوں کو وہ کہہ رہا تھا یہ ہیں تو ہم بڑے ہیں، اور یہ نہ ملی تو پھر ہم چھوٹے ہو جائیں گے، تو وہ چیزیں کہاں ہیں، وہ ساری تو رہ گئی پیچھے۔ یاد رکھیں اگر انسان اپنی موت کو جان لے، اس حقیقت کو، یہ میرے اوپر موت آنی ہے اور وہ مرحلے کیسے ہیں، سارا تکبر ایک سیکنڈ میں دور ہو جائے گا۔ ایک دن اس زندگی کو موت سے شکست کھانی ہے، پھر لوگوں کے کندھوں پہ سوار ہو کے بے بسی کی تصویر بنے ہوئے، عبرت کا نشان بنے ہوئے، اپنی کمائیاں اوروں کے سپرد کر کے، اپنے خوبصورت گھر دوسروں کو دے کے انسان اندھیرے گھر میں چلا جاتا ہے۔ ایسے انسان کے لیے تکبر زیب دیتا ہے، جہاں مٹی کا بستر ہے، مٹی کی چادر ہے، وہاں گم ہو جاتا ہے جا کے، ایسا گم ہوتا ہے کسی کو پھر یاد تک نہیں رہتا کہ کوئی فلاں فلاں نام کی کوئی اس دنیا میں آئی تھی، کوئی فلاں تھی جو کبھی یہاں پہ رہتی تھی۔ ہم بھی تو کسی لوگوں کے گھروں میں رہ رہے ہیں نا، کون رہتے تھے یہاں پہ پہلے، نام و نشان تک مٹ گئے، انسانیت کو یاد تک نہیں رہتا، اپنوں کو نہیں یاد رہتا، ان کے پاس بھی نہیں فرصت رہتی کہ کبھی یاد کریں، انسانیت کو کیا یاد رہے گا۔ کبھی سوچا ہے آپ نے کہ دنیا میں کتنی شہزادیاں آئیں، کتنی حسینائیں آئیں، کتنی عالمائیں آئیں، کتنی امیرزادیاں آئیں، کہاں چلی گئیں، کہاں چلی گئیں، کدھر ہیں وہ، مٹ جاتے ہیں لوگ یہاں پہ، اور جو مٹ جانے والا ہے اس کی کیا بڑائی ہے، پھر بھی انسان اتنا بے وقوف ہے کہ یہاں کی یہ چند دو دن کی چیزوں, گھروں, ان گاڑیوں, جوانیوں پہ, برانڈ نیمز پہ, عہدوں کے بل بوتے پہ تکبر کرتا ہے. کیا اس کا انجام ہے اور اس کی ابتدا کیا ہے؟ ابتدا دیکھ لو مٹی, انجام دیکھ لو مٹی. تو مٹی سے آئی مٹی میں چلے جاؤ گے تو بتاؤ پھر کس بات کی بڑائی؟ بڑائی تمہارے لیے نہیں ہے. جو جوانی پہ تکبر کرتے ہیں تو یہ سوچ لیں کہ کسی قبرستان کے باہر یہ نہیں لکھا ہوا کہ یہ صرف بوڑھوں کے آنے کی جگہ ہے. بڑے بڑے جوانوں کو دیکھو کیسے موت نے شکست دی, پھر کس بات کا ناز ہے؟ آج میں جوان ہوں, آج میرے پاس طاقت ہے تو میں جس کو جو مرضی کہوں. اللہ اکبر. تو اس انسان کو بڑائی زیب نہیں دیتی. یہ انسان اس قابل نہیں ہے کہ تکبر سے گردن اکڑا کے چلے. اس کی اتنی حیثیت نہیں ہے کہ دوسروں کو اپنے سے کم تر سمجھے. ہم بولتے تو یہ ہیں کہ ہمارے اندر نہیں ہے تکبر, لیکن یہ سوچیں جب ہم یہ گوارا نہیں کرتے کوئی ہم جیسا کپڑا پہن لے تو کیا یہ تکبر نہیں ہے؟ یا ہم یہ گوارا نہیں کرتے کہ ہم کوئی برانڈ نیم کے علاوہ پرس پکڑ لیں, یہ کیا تکبر نہیں ہے؟ میری بڑائی کیسے لوگوں کو پتہ چلے گی؟ یہی چیزیں لے لے کے پتہ چلے گی نا. کتنا بے وقوف ہے انسان کے چیزیں پلاسٹک اور لوہے اور ان چیزوں کے ساتھ اپنی بڑائیاں سمجھنے لگتا ہے. کیسی نادانی ہے. اور جس کو نیکی کا تکبر ہے سب سے بڑا تو بے وقوف وہ ہے. اس کو تو یہ بھی نہیں ابھی پتا کہ میری نیکی اللہ کے پاس قبول بھی ہوئی ہے کہ نہیں ہوئی. اللہ نے اس کو قبول کیا یا ریجیکٹ کر دیا یہ نہیں ابھی پتا. بڑے بڑے پیغمبر ابراہیم علیہ السلام کعبہ کو بلڈ کرنے کے بعد بھی دعا کر رہے ہیں ربنا تقبل منا, لام سے قبول کر لینا. بعض لوگ یہ سمجھتے ہیں اور نیکی کر لی ہم نے بڑا احسان کر دیا, بس قبول ہی قبول ہے, پھر ہم نے قرض جو لی تو قبول ہی ہے نا. نہیں, یہ کوئی گارنٹی نہیں ہے. پیغمبر ڈرا کرتے تھے قبولیت کی دعائیں کیا کرتے. تم کیا سمجھتے ہو نیکی کر لی تم نے تو بس وہ یہ بہت بڑی بات ہو گئی, یہی قبولیت ہے؟ تو کیسے انسان تکبر کر سکتا ہے جس انسان کو یہی نہیں پتا میرا خاتمہ کس پہ ہوگا, جس انسان کو یہی نہیں پتا کہ قیامت کے دن میں میرے ساتھ ہونے کیا والا ہے, جب آسمان پھٹ جائے گا, ستارے بے نور ہو جائیں گے, سورج لپیٹ دیا جائے گا, جب تاریکی ہو جائے گی, جب جہنم کی بھاپ شور مچا رہی ہوگی, صحیفے کھول دیے جائیں گے اور مجھ سے کہا جائے گا اقرا کتابک, کر پڑھ اپنی کتاب, کفا بنفسک الیوم علیک حسیبا, تو آج اپنا حساب لینے کے لیے خود کافی ہے. بتائیں بھی ایسے انسان کو تکبر کیسے زیب دیتا ہے؟ وہ کس بات پہ اکڑتا پھرتا ہے؟ وہ کس بات پہ ناز کرتا ہے؟ تیرے ساتھ تو دو فرشتے پہرے دار مقرر ہیں, جو بولتا ہے لکھتے جا رہے ہیں, تیرا اٹھنا بیٹھنا کھانا پینا سب لکھا جا رہا ہے اعمال نامے میں. یہ سب بھلا کے وہ مست ہے تکبر میں, ان کا حساب دینے کے لیے تیار ہو جاؤ. جس کو حساب کتاب دینے کا پڑ جائے اس کے اندر تکبر کہاں سے آ سکتا ہے؟ جس کو یہی نہیں پتا کہ اس کی ہمیشہ کی زندگی جو آگے آنے والی ہے اس میں اس کا انجام کیا, اس کو کیا ملے گا, کیا ہونے والا ہے اس کے ساتھ وہاں, پھر تکبر کیسا؟ جس کو یہی نہیں پتا جو گناہوں کا بوجھ میں نے سر پہ اٹھایا ہوا ہے اس میں میرا بنے گا کیا, میری معافی ہوئی یا نہیں ہوئی, اس کو کیسے تکبر زیب دے سکتا؟ تکبر انسان کے لیے نہیں ہے. جب انسان اپنی حقیقت پہچان لیتا ہے اور اللہ کی ذات کو پہچان لیتا ہے, اپنی حقیقت آپ کو اور کچھ بھی نہیں سمجھ میں آتا نا, صرف اپنا سٹارٹ اور اپنا اینڈ, اس کو نہ بھولے. آئی کہاں سے, کس طرح آئی, کس حالت میں آئی اور جانا کیسا ہے میرا, بس صرف اتنی سمپل بات تو ہر کوئی سمجھ سکتا ہے نا. یہ سمپل بات اگر سمجھ آ گئی خود بخود سارا تکبر ختم ہو جائے گا. اور اللہ کی اس نام کو جتنا جتنا آپ سمجھیں گے اتنا زیادہ اللہ کی بڑائی آپ کے دل میں آتی جائے گی. اور اللہ تعالیٰ کو یہی پسند ہے کہ انسان اللہ کے سامنے عاجزی اختیار کرے. جب بھی اس نے سجدہ کرنے کا حکم دیا کہ سجدے میں تم سب سے زیادہ مجھ سے قریب ہو, اس سجدے میں انسان یہ جو اپنا سب سے آنریبل آرگن ہے یعنی آپ کا جو سر ہے, یہ بڑی عزت کی بات ہے نا, اس کو ہمیشہ اوپر رکھتے ہیں. جسم میں بھی سب سے اوپر کی جگہ ہے, جو سب سے عزت والی جگہ ہے, جو اس کا چہرہ ہے, اس کو انسان مٹی میں ڈال دیتا ہے. یہی تو اللہ تعالیٰ کو پسند ہے, کیونکہ یہ عاجزی کی نشانی ہے کہ اللہ میں نے تیرے سامنے اپنا یہ چہرہ رکھ دیا, اس کو مٹی میں رول رہا ہوں تیرے آگے, کیونکہ میں کچھ نہیں ہوں, میری ذات کچھ نہیں. اللہ بڑائی صرف تیرے لیے, اللہ اس سے بھی نیچے کوئی جگہ ہوتی تو میں وہاں چلا جاتا, کہ میں شو کرتی ہوں کہ میں اللہ تیرے آگے جھک گئی ہوں, اللہ میرے اندر کوئی بڑائی نہیں ہے, اللہ میں عاجزی اختیار کرتی ہوں تیرے آگے. جانتے ہیں جہنم والوں کے بارے میں آپ صلی اللہ علیہ وسلم نے کیا بتایا کہ کون لوگ ہوں گے جہنم والے؟ فرمایا ہر وہ شخص جہنمی ہے جو سخت ہو, یعنی سخت زبان والا, بد زبان اور تکبر والا. تو تکبر جہنم میں لے جانے والی چیز ہے. متکبرین قیامت کے دن چونٹیوں کی صورت میں اٹھیں گے, لوگ ان کو اپنے پیروں تلے کرش کر رہے ہوں گے, مسل دیں گے, کیونکہ دنیا تو جا رہی ہوگی. اب وہ ہم جب چلتے ہیں کیا ہم کبھی نیچے دیکھ دیکھ کے چلتے ہیں, کوئی چونٹی تو نہیں میرے پیر کے نیچے آ گئی؟ ایسے تو نہیں کرتے نا, ہم چلتے جاتے ہیں, چونٹیاں اتنی چھوٹی چیز ہیں, ہمیں کبھی پرواہ نہیں ہوتی. تو جب انسان کو اللہ تعالیٰ متکبر انسان کو چونٹی کی شکل دے دے گا تو وہاں پہ اتنی مخلوق چلتی جائے گی, وہ اس کے پیروں تلے روندے جائیں گے, ان کی پسلیاں ٹوٹ جائیں گی, پھر وہ ویسے ہی دوبارہ بنا دیے جائیں گے, پھر لوگ ان کے اوپر چلیں گے, پھر وہ مسلے جائیں گے, پھر دوبارہ اللہ تعالیٰ ان کو ویسا بنا دے گا. یہ وہ ہیں دنیا میں خود کو بڑا سمجھتے تھے نا, دیکھو اللہ نے آج تمہیں کس طرح حقیر بنا کے رکھ دیا, ورتھ لیس. اور ان کا انجام جہنم, یہ انجام ہے متکبرین کا, کیونکہ اللہ تعالیٰ کو پسند نہیں ہے کہ یہ صفت کوئی اور اختیار کرے. تو کبھی اپنے دل کو ٹٹول ٹٹول کے دیکھیں, کبھی کبر تو نہیں ہے کسی چیز کا بھی اس کے اندر؟ اگر کبر ہے تو یہ جگہ ہے دنیا میں کہ آپ اس کبر کو نکال سکتے ہیں, ورنہ وہاں تو اللہ نکال کے دکھا دے گا. حسل ما فی الصدور, وہ نکال کے باہر رکھ دے گا جو سینوں میں. اللہ تعالیٰ نے قرآن کریم میں فرمایا ہے سورۃ القصص میں کہ وہ آخرت والا گھر تو ہم ان لوگوں کے لیے مخصوص کر دیں گے جو زمین میں نہ تو برائی چاہتے تھے نہ فساد, اور آخری انجام پرہیزگاروں کے حق میں. فساد اپنی بالا تری کی خواہش یہ ہے, دنیا کے سارے فساد جو ہیں نا وہ اس چیز سے پیدا ہوتے ہیں کہ انسان اپنی بڑائی چاہتا ہے. دیکھیں آپس کے تعلقات بھی کیوں نہیں اچھے ہوتے, رشتہ داروں میں کیوں نہیں اچھے ہوتے, ہر کوئی چاہتا ہے کہ میں ہی بڑا بنوں, میں ہی سب سے بڑی چیز ہوں, یہ میرے پاس آئے نا, یہ مجھے پوچھے نا, یہ مجھے سلام کرے نا. آپ صلی اللہ علیہ وسلم تو آگے بڑھ کے سلام کرنے والے تھے, فرمایا جو آگے بڑھ کے پہلے سلام کرتا ہے نا, ابتدا کرتا ہے سلام کی, اس میں تکبر نہیں ہوتا. بچوں تک کو سلام کرتے تھے, ہم تو کبھی بھی نہ کریں بچوں کو سلام, ہم تو آگے سے کہتے ہیں نہیں تو میں بڑی ہوں, یہ کرے نا مجھے. ایک اور جگہ قرآن میں آتا ہے کہ جنت ان لوگوں کا گھر ہے جو دنیا میں بلند ہونے کی خواہش نہیں رکھتے تھے, ان کے مزاج میں تکبر نہیں تھا, تکبر پسند نہیں تھے. اپنی بڑائی کو ختم کرنا ہے. جب لوگوں کو دیکھیں تو ہمیشہ یہ سوچیں کہ ان کے اندر تو یہ خوبیاں ہیں اور میرے اندر کتنی خامیاں ہیں, یہ سوچنا چاہیے, نہ کہ یہ سوچیں کہ ان کے اندر کتنی خامیاں اور میرے اندر کتنی ساری خوبیاں. تو انسان دوسروں کے معاملے میں یہ رویہ رکھے, ان کی بھلائیوں کو دیکھے, ان کی اچھائیوں کو دیکھے, اور اپنے آپ کو چھوٹا سمجھے. ایک دعا بھی ہے نا کہ یا اللہ تعالیٰ, مسنون دعا ہے کہ اللہ تعالیٰ مجھے मेरी नजर में छोटा कर दे। मेरे दिल में कभी ये ना आए कि मैं बड़ी हूं, मैं पाक हूं, मैं नेक हूं, मैं कोई चीज हूं। वो उसी दिन इंसान का डाउनफॉल शुरू हो जाएगा जो अल्लाह के आगे आज ही इख्तियार करता है ना। एक हदीस में आता है, जो आज ही करेगा अल्लाह ताला उसको बुलंद फरमाता है, और जो खुद बुलंद होना चाहता है अल्लाह ताला उसको नीचा कर देता है। अल्लाह ताला हमारे दिल में कोई तकब्बुर का जरा भी नामो निशान भी हो तो अल्लाह उसको मिटा दे, और हमें तकब्बुर से पाक फरमा दे, और अल्लाह ताला हमें हमारी बुराइयों को दिखाए ताकि हम तौबा इस्तग़फ़ार कर सकें। बड़ा खुशकिस्मत है जिसको उसकी बुराई खुद नज़र आ जाए, पता है बहुत खुशकिस्मती है कि दुनिया में ही इंसान को अपने ऐब नज़र आ जाए और इंसान उसकी एक्सक्यूज़ेस ना दे। ये भी एक तकब्बुर की निशानी होती है कि जब इंसान कभी भी ना माने कि मैं रोऊंगा, मेरे अंदर तो कोई नहीं, इस बात का ये एक्सक्यूज़, उस बात का ये एक्सक्यूज़, मैंने इसलिए ये किया। कोई उसको कह भी देना कि अगर ये बात तुम्हारे अंदर ये ऐसी ऐसी, तो वो आगे से इतने एक्सक्यूज़ेस देता है, और वो भी मुतकब्बिरीन है जिनके अंदर कभी सॉरी कहना नहीं होता, कभी वो नहीं कहते आई एम रॉन्ग, मेरे से गलती हो गई। ये भी तकब्बुर की निशानी है। तो हम ढूंढ ढूंढ के देखें कि हमारे अंदर तकब्बुर के कहीं भी कोई ट्रेसेस हों तो उनको निकालें। नसब पे, हसब पे, पैसे पे, अपने आप के ऊपर, अपने हुसन पे, कहीं पे भी है, अल्लाह ताला हम सबको माफ़ फरमा दे। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।